नमस्कार, मानव अधिकार शिक्षा रेडियो कार्यक्रमबाट प्रवीण शाहीको हार्दिक स्वागत छ। यो कार्यक्रम हरेक सोमबार बिहान 8:15 जाँदा जागरण एफएम सुर्खेत, ध्रुवतर एफएम दैलेख, खलङ्गी एफएम जाजरकोट, राप्ती एफएम सल्यान र चङ्खेली एफएम कालीकोटबाट एकैसाथ प्रसारण हुन्छ। तपाईँ यो कार्यक्रम www.insec.org.np र www.inseconline.org लगन गरी चाहेका बेला सुन्न सक्नुहुन्छ। आजको कार्यक्रम कोरोना भाइरसको त्रास र नियन्त्रणका लागि गरिने पूर्व तयारीका विषयमा केन्द्रित गरेका छौँ। कार्यक्रममा मानव अधिकार समाचार कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीसँगको कुराकानी,
यहाँसम्म आइपुग्दाखेरि हामीले थुप्रै रणनीतिहरू अवलम्बन पनि गर्यौँ।
कोरोनाको अवस्था र कोरोना जितेर घर फर्केकाको पुनर्स्थापनाका सम्बन्धमा तयार गरिएको एक रिपोर्ट,
हामीले थाहा पायो कि लगभग समाजमा स्वयं हामी आफैलाई त्रास बढिराखेको छ,
र कोरोना त्रास र पूर्व तयारी सम्बन्धी रेडियो सामग्रीका साथै मानव अधिकार गीतलाई पनि कार्यक्रममा समावेश गरेका छौँ। कार्यक्रमलाई अगाडि बढाउँ हाम्रो नियमित प्रस्तुति मानव अधिकार समाचारबाट। जिल्ला अस्पताल कालीकोटमा विशेषज्ञ चिकित्सक सहितका स्वास्थ्यकर्मीको अभाव भएपछि सेवाग्राही मर्कामा परेका छन्। स्वास्थ्य सेवा व्यवस्थापक, जनरल फिजिसियन, गाइनेकोलोजिस्ट र कन्सल्टेन्ट सर्जन गरी 4 विशेषज्ञको दरबन्दी भए पनि गएको जेठ महिनादेखि सबै पद रिक्त रहेको पाइएको हो। अस्पतालका निमित्त स्वास्थ्य व्यवस्थापक भैष्मा पोखरेलले हाल मेडिकल अधिकृत 3 डेन्टल सर्जन, जेनरल नर्सिङ, ल्याब असिस्टेन्टको पद रिक्त रहेकाले थप समस्या भएको बताउनुभयो। स्वास्थ्यकर्मी नभएपछि सामान्य बिरामी पनि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र कर्णाली प्रदेश अस्पताल सुर्खेतमा सिफारिस गर्नु परेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी कटक महतले बताउनुभयो। कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव लोकनाथ पौडेलले भदौ महिनासम्म केही पदपूर्ति गर्ने व्यवस्था मिलाउने जानकारी दिनुभयो। मानव अधिकार कार्ययोजना कार्यान्वयन गर्ने प्रमुख दायित्व राज्यको हुनुपर्ने एक कार्यक्रमका सहभागीहरूले बताएका छन्। इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतले साउन 29 भर्चुअल मार्फत वीरेन्द्रनगरमा आयोजना गरेको मानव अधिकार सम्बन्धी 5 राष्ट्रिय कार्ययोजना मस्यौदा समीक्षा कार्यक्रमका सहभागीहरूले सो कुरा बताएका हुन्। कर्णाली प्रदेश योजना आयोगका सदस्य डाक्टर दिपेन्द्र रोकायले 5 राष्ट्रिय कार्ययोजनाको मस्यौदामा शिक्षा, स्वास्थ्य, खाद्य तथा आवासको अधिकारको बारेमा समितिका जिम्मेवारी र सूचकहरूको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयका निमित्त प्रमुख सचिव आनन्द सारूले मानव अधिकार कार्ययोजना कार्यान्वयनका लागि स्थानीय तहलाई बढी जिम्मेवार बनाउनु पर्ने बताउनुभयो। राष्ट्रिय मानव अधिकार आयोग जुम्लाका उपनिर्देशक रमेश कुमार थापाले कार्ययोजना कार्यान्वयन गर्ने निकायलाई कार्ययोजनाका बारेमा स्पष्ट पार्ने र उनीहरूको क्षमता अभिवृद्धि गर्नुपर्नेमा जोड दिनुभयो। साथै इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै कार्ययोजना कार्यान्वयनका लागि जिम्मेवार निकायहरूको क्षमता अभिवृद्धि गर्न राज्यले आवश्यक रणनीति अपनाउनु पर्ने कुरामा जोड दिनुभयो। कार्यक्रममा कर्णाली प्रदेशका सबै मन्त्रालयका सचिव, सुरक्षा निकायका प्रमुख, शिक्षा, स्वास्थ्य, खाद्य तथा आवासको अधिकारको क्षेत्रमा कार्यरत सरकारी तथा गैर सरकारी संस्थाका प्रमुख एवं प्रतिनिधिहरूको उपस्थित रहेको थियो। कोरोना भाइरसको संक्रमणबाट हुने COVID-19ले विश्वलाई आक्रान्त पारेको छ। नेपालमा पनि कोरोना संक्रमण बढ्दो क्रममा छ। कोरोना समुदाय स्तरमा फैलिन थालेसँगै जनमानसमा मनोवैज्ञानिक त्रास बढेको छ। हालसम्म COVID-19को कुनै पनि औषधि पत्ता लागिसकेको अवस्था छैन। यदि कोरोना संक्रमण भइहालेमा संक्रमण फैलिन नदिने तथा आफू सुरक्षित प्रणले बस्ने बाहेक यसको उपचार छैन। यद्यपि स्वास्थ्यमा जटिलता उत्पन्न भए तुरन्त स्वास्थ्य संस्थामा जानुपर्छ। सरकारी तथा गैर सरकारी निकाय सञ्चार माध्यमहरूले कोरोना भाइरसका बारेमा जानकारी दिइरहेका छन्। यसबारेमा व्यक्ति आफैले पनि सोधेर वा पढेर थाहा पाउन सकिन्छ। मनमा डर त्रास लिएर बस्नुको अलावा स्वस्थ र अर्ग्यानिक खानेकुराहरू खाने र सरसफाइमा ध्यान दिनुपर्छ। कोरोनाका कारण मृत्यु हुनेको संख्या बढ्दै जान थालेपछि समुदायमा सतर्कता अपनाइएको छ। संक्रमणबाट बस्न पहिले त घर परिवारमा सचेत हुन जरुरी छ भने घरमै बस्ने, भेटभाटमा नजाने, हाँछु गर्दा वा खोक्दा नाक र मुख छोप्ने तथा साबुन पानीले हात धुने र सेनिटाइजरको प्रयोग गर्ने जस्ता बानीमा परिवर्तन आएको पाइन्छ। कतै बाहिर जाँदा मास्कको प्रयोग अनिवार्य जस्तै भएको छ अहिले। यद्यपि चाडपर्व नजिकिएसँगै केही लापरवाही समेत हुने गरेको देखिएको छ। चाडपर्वको नाममा कुनै पनि भिडभाड नगर्न विभिन्न तहका सरकारहरूले आग्रह गरेका छन्। यस्तो सङ्कटको बेलामा कानुनको पूर्ण रूपमा पालना गर्नु नै नागरिकको प्रमुख दायित्व हो। आफू सुरक्षित भए मात्र अरूलाई सहयोग गर्न सकिन्छ। आजको कार्यक्रममा हामीले कोरोना भाइरसको त्रास न्यूनीकरण गर्न र कोरोना नियन्त्रण गर्न सरकारको भूमिका विषयमा कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीसँग कुराकानी गरेका छौँ। हामीले सबैभन्दा पहिला कोरोना नियन्त्रणका लागि प्रदेश सरकारको पूर्व तयारी कस्तो छ भनेर सोधेका छौँ।
कोरोना विश्वव्यापी सङ्कट हो, महामारीका रूपमा चाहिँ मानव जातिको एउटा चाहिँ माथि पर्सिन खडा गरिएको स्थिति छ र यसको विरुद्धमा कर्णाली प्रदेश सरकार निरन्तर जुझिरहेको छ र यहाँको नागरिकको जीवन रक्षाका लागि रात र खटिरहेको स्थिति छ। अब यहाँसम्म आइपुग्दाखेरि हामीले थुप्रै रणनीतिहरू अवलम्बन पनि गऱ्यौँ र कर्णाली प्रदेशलाई भारतबाट कर्णाली प्रदेशमा नफर्किन्जेलसम्म एउटा ग्रिन जोनका रूपमा चाहिँ ग्रिन प्रोभिन्सका रूपमा चाहिँ हामीले स्थापित गर्न सफल पनि भयौँ र यहाँ खास गरी स्वास्थ्य कर्मीहरू परिचालन गर्ने कोणबाट होस् वा खास गरी PCR मेसिनहरू जडान गर्ने परीक्षणलाई तीव्र तुल्याउने र यहाँको स्वास्थ्य संस्थाहरूको चाहिँ क्षमता चाहिँ अभिवृद्धि गर्ने लकडाउन प्रभावकारी सुरक्षा र कर्मीहरूको व्यापक परिचालन सक्रियतापूर्ण परिचालन गरेर लकडाउनलाई प्रभावकारी तुल्याउने लगायतका गतिविधिहरू चाहिँ कर्णाली प्रदेश सरकारले सञ्चालन गरिरहेको छ र अहिले खास गरी 1 गतेबाट कर्णाली प्रदेश नाकाहरू बाहिरबाट प्रवेश गर्ने नाकाहरूमा PCR परीक्षण अनिवार्य रूपमा गरेर मात्रै प्रवेश गर्न दिने गरिकन अहिले चाहिँ हाम्रो अर्को चाहिँ एउटा निर्णय पनि भएको स्थिति छ। यसरी नै हामीले अब चाहिँ यो कोरोना रोकथाम नियन्त्रण उपचारका गतिविधिहरू सञ्चालन गरिरहेका छौँ र यसलाई प्रभावकारी तुल्याउनका लागि यो सरकारले आर्थिक वर्षमा चाहिँ आवश्यक बजेट पनि विनियोजन गरेको छ।
प्रदेश सरकारले पटक पटक प्रदेशको नाकामा PCR परीक्षण गरेर मात्र प्रवेश गराउने हाम्रो प्रदेशमा भन्ने निर्णय गरिराख्नु भएको हुन्छ, गरिएको छ, तर किन कार्यान्वयन हुन सकिरहेको अवस्था छैन?
PCR परीक्षण गरेर मात्रै प्रवेश गराउने निर्णय हामी पहिलोचोटि गर्दैछौँ होइन। हामीले RD परीक्षण गर्ने भनेका छौँ, विगतमा 1 हप्तासम्म पनि गऱ्यौँ, तर फेरि के भने सिमानामै RD परीक्षण गर्न अलिक प्र्याक्टिकल जटिलता भएको हुनाले उहाँहरूलाई क्वारेन्टाइनमा राखेर RD अथवा PCR परीक्षण गरेर मात्रै घर प्रवेश गराउने स्थानीय तहसँग समन्वय गरेर चाहिँ कोरोना विरुद्ध चाहिँ हामी जुट्यौँ। अब PCR परीक्षणलाई अनिवार्य बनाउने गरेर निर्णय चाहिँ गरेको भनेको पहिलोपटक।
जनमानसले अलि कोरोनाको प्रकृतिबारे जे जसरी बुझ्नु पर्थ्यो त्यो बुझेको अवस्था पाइँदैन। सरकारले बुझाउन नसकेको हो या जनताले नटरेको अवस्था हो मन्त्रीज्यू?
कोरोना विरुद्धको यो हाम्रो युद्ध, यो सामूहिक नै हो, सिङ्गो मानव जातिकै युद्ध हो। यहाँ एउटा सरकारको मात्रै प्रयत्नबाट वास्तवमा यसको विरुद्ध विजय हासिल गर्ने कुरा निकै कठिन छ। त्यसो भएको हुनाले यसको विरुद्धको लडाइँलाई प्रभावकारी तुल्याउन, सशक्त तुल्याउन जनताहरूको पनि अब त्यत्तिकै संवेदनशीलता चाहिँ जरुरी देखिन्छ। त्यसमा सामूहिक लडाइँ भएको हुनाले हामीले आफ्नो तयारी चाहिँ गर्नुपर्छ भन्ने लाग्छ मलाई।
प्रदेशमा कार्यरत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घ संस्थाहरू रहेको अवस्था छ। कोरोना भाइरसको बारेमा जनचेतना जगाउने वा सचेतना बनाउने सन्दर्भमा सरकारी र गैर सरकारी निकायबीच कस्तो सहकार्य भइराखेको अवस्था छ?
कोरोना विरुद्धको हाम्रो यो लडाई हो, सामूहिक लडाई हो, तर निश्चित चाहिँ अब समुदाय विशेषलाई मात्रै यसले लक्षित बनाउँदैन, त्यो समुदाय यो सागरी सरकारी गैर सरकारी संस्थाहरूलाई पनि हामीले इन्भल्भ गराएका छौँ यसमा, र तिनटै सरकार यसको विरुद्ध सुधिरहेको स्थिति छ। त्यसमा हुँदाखेरि अब सरकारी गैर सरकारी संस्थाहरूले आफ्नो क्षमता अनुसार आदान स्रोत अनुसार चाहिँ अब सहयोग चाहिँ गरिरहेको स्थिति।
उहाँ हुनुहुन्थ्यो कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी।
संक्रमित व्यक्तिसँग प्रत्यक्ष सम्पर्कमा रहँदा तिनले खोक्दा वा हाँस्यौ गर्दा उत्पन्न भएको श्वास प्रश्वास जन्य सूक्ष्म थोपाहरूबाट भाइरसबाट संक्रमित सतह र वस्तुहरू छुँदा कुनै पनि स्थान तथा सतहमा कयौं घण्टासम्म COVID-19 भाइरस जीवित रहन सक्छ, तर सामान्य कीटाणुनाशकको प्रयोगबाट यसलाई मार्न सकिन्छ।
कोरोना भाइरसका लक्षणहरू के हुन्?
ज्वरो आउनु, खोकी लाग्नु, स्याहस्या हुनु, जटिल अवस्थामा यसको संक्रमणले निमोनिया हुनुका साथै सास फेर्न कठिनाई समेत हुने गर्दछ। अत्यन्तै संक्रमण भएको अवस्थामा बिरामीको मृत्यु समेत हुन सक्दछ।
संक्रमणको जोखिमबाट जोगिन के गर्नुपर्छ?
नियमित रूपमा साबुन लगाएर हात धुनुहोस् वा अल्कोहलमा आधारित जीवाणुनाशक पदार्थको प्रयोग गर्नुहोस्। खोक्दा वा हाँस्यौँ गर्दा कुहिनु वा कागजी रुमालले नाक र मुख छोप्नुहोस् र प्रयोग पश्चात तत्कालै त्यसलाई बन्द फोहोरदानीमा फाल्नुहोस्। रुगा खोकी वा फ्लूका लक्षण देखिएका व्यक्तिबाट टाढै बस्नुहोस्। आफू वा आफ्ना बालबालिकामा ज्वरो, खोकी वा सास फेर्न कठिनाई भएमा तुरुन्तै स्वास्थ्य सेवा लिइहाल्नुहोस्।
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक।
अब हामी प्रस्तुत गर्दैछौँ कोरोना भाइरसका कारण जनमानसमा भइरहेको त्रास र रोकथामका लागि गर्नुपर्ने पूर्व तयारीको सन्दर्भमा इन्सेक सल्यान जिल्ला प्रतिनिधि मिना बुढाथोकीले तयार पार्नुभएको एक रिपोर्ट।
कोरोनाको कारण अहिले हरेक क्षेत्रका मानिसहरू प्रभावित छन्। समुदाय स्तरमा फैलिन नसकेको भए पनि जिल्लाका संक्रमितहरू 249 जनाले कोरोनालाई जितेर घर फर्किसकेका छन्। जिल्लामा 11 जनाले आइसोलेशनमा उपचार गराइरहेको स्वास्थ्य सेवा कार्यालय सल्यानका कोरोना फोकल पर्सन रिखाराम पुनले बताउनुभयो।
11 जना अहिले पनि एक्टिभ केस छन्, उहाँहरू चाहिँ आइसोलेशनमा बस्नु भएको छ। COVID-19 साइन सिम्टमहरू हामीले पाएका छैनौ। उहाँहरूलाई अन्य सामान्य टाउको दुख्ने अरू अरू समस्याहरू त थियो, तर चाहिँ उहाँ ज्वरो आउने, खोकी लाग्ने, दम बढ्ने खालको समस्याहरू कसैलाई पनि थिएन। अहिलेसम्म हामीले 249 जनालाई निको गराएर घरमा डिस्चार्ज गरिसकेको अवस्था हो। डिस्चार्ज भइसकेका मान्छेहरूमा पनि हामीलाई यस्तो समस्या भयो भनेर अहिलेसम्म कसैले रिपोर्ट गर्नुभएको छैन। जहाँ हामीले फलोअप गरेका छौँ उहाँहरू चाहिँ होइन हामी ठिक छौँ, स्वस्थ छौँ भनेर भनिराख्नु भएको छ।
केही क्वारेन्टाइन तथा आइसोलेसनमा खटिएका स्वास्थ्य कर्मी, सुरक्षा कर्मी र कर्मचारीमा पनि कोरोना देखिएको छ। कोरोना संक्रमित भएर घर फर्किएका मध्ये कतिपयले समुदाय र घर परिवारबाट राम्रो व्यवहार पाएका छन् भने कतिपयले समस्या समेत भोग्नु परेको छ। आत्मविश्वास र आत्मबल भएमा कोरोनालाई सजिलै जित्न सकिने बताउनुहुन्छ कोरोना जितेर फर्किएका भीम रोका।
सब कलेक्सन गरेर पठाउँदा चाहिँ पोजिटिभ आयो। पोजिटिभ आउँदा अब सुरुमा त अलिकति डर फिल भइरहेको थियो मलाई पनि, पछि चाहिँ म अब अस्पतालमै काम गर्ने र म यहीँ बस्ने भए हुनाले पनि मलाई त्यस्तो अप्ठ्यारो केही फिल भएन। फेरि सेल्फ आइसोलेसनमा बसेँ अनि मेरो फ्यामिलीको पनि परीक्षण गराएँ दुईचोटि। अर्कालाई कसैलाई लाग्यो भने पनि चाहिँ मास्क लगाउनुहोस्, दूरी बढाएर कुरा गर्नुहोस्, कम्तीमा पनि चाहिँ अब 2 मिटर दूरी कायम गर्नुहोस्, साबुन पानीले हात धुनुहोस्। यी तिनवटा कुराहरू अवलम्बन गर्ने योबाट यसलाई सजिलै परास्त गर्न सकिन्छ।
उच्च सतर्कता अपनाएको खण्डमा कोरोनाको जोखिम कम गर्न सकिने भए पनि समुदायमा भने अहिलेसम्म कोरोनाको त्रास उत्तिकै छ। तर लकडाउनले गर्दा दैनिक क्रियाकलाप पूर्ण प्रभावित बनेको सर्वसाधारणको गुनासो छ। शारदा नगरपालिका 2 खलङ्गा निवासी रूपा पिक।
हामीले थाहा पाएदेखि समाजमा स्वयं हामी आफैलाई त्रास बढिराखेको छ र अब यसको उपचार छैन र हामी आफैले न्यूनीकरण गर्ने, आफै सचेत हुनुपर्छ भन्ने लाग्छ हामीलाई। दैनिक जीवनमा अब सबै हरेक कुराको कठिनाई छ, अब खाने बस्ने उठ्नेदेखि लिएर सबै कुराहरूमा कठिनाई देखिने।
ल्यान्डमा कोरोनाबाट अहिलेसम्म कसैको ज्यान भने गएको छैन। समुदाय स्तरमा फैलन नदिनका लागि सम्बन्धित सरोकारवालाहरूलाई सचेत बनाउने र सजगता अपनाउने भइरहेको छ। जिल्ला COVID-19 संकट व्यवस्थापन केन्द्रका संयोजक तथा सहायक प्रमुख जिल्लाधिकारी नारायण लामिछाने
COVID-19 को संक्रमणलाई समाजमा अथवा समुदायमा जान नदिनको लागि हामीले सबभन्दा सुरुमा त नाकामै कडा गरेका छौँ। त्यो बाहेक हामीले जिल्लामा रहेका 10 स्थानीय तहसँग कोर्डिनेसन गरिरहेका छौँ र उहाँहरूलाई चाहिँ हामीले भारत अथवा अन्य कुनै पनि मुलुकबाट मानिसहरू आउनुभएको छ भने ती मानिसहरूलाई क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउनको लागि अनुरोध गरेका छौँ। भिडभाड हुन नदिने, भौतिक दूरी कायम गर्ने र सुरक्षा सतर्कता अप्नाउने, मास्कहरूको प्रयोग गर्ने लगायतका कुरामा जोड़ दिएका छौँ र त्यो कार्यमा चाहिँ हामीलाई सुरक्षा निकायले समेत सहयोग गरिरहेको छ र यी उपायहरूले गर्दा चाहिँ समुदायमा कोभिड चाहिँ फैलिँदैन भनेर हामीले विश्वास गरेका छौँ।
अहिलेसम्म सल्यानमा 9307 जना क्वारेन्टाइनमा बसेर फिर्ता भइसकेका छन् भने 166 जना क्वारेन्टाइनमा बसिरहेका छन्। 6390 जनाको स्वाब संकलन गरिएकोमा 6271 जनाको रिपोर्ट आइसकेको छ भने बाँकी 119 जनाको रिपोर्ट आउन बाँकी नै छ। सरकारले कोरोना रोकथामका लागि तोकेको मापदण्ड अनुसार सबैले आफू सुरक्षित रहन सकेमा मात्र कोरोना रोकथाममा सहयोग पुग्ने देखिन्छ। मीना बुढाथोकी, सल्यान।
हौस् त, मानव अधिकार शिक्षा कार्यक्रम आजलाई यति नै। कार्यक्रमका बारेमा राय, सल्लाह, सुझाव र प्रतिक्रिया पठाएर सहयोग गर्नुहुन अनुरोध छ। हामीलाई पत्रचार गर्ने ठेगाना हो मानव अधिकार शिक्षा रेडियो कार्यक्रम, अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक, कर्णाली प्रदेश कार्यालय, सुर्खेत। हामीलाई surkhet@insec.org.np पत्र पठाउन र facebook.com/insecradio कमेन्ट लेख्न सक्नुहुन्छ। मानव अधिकार शिक्षा रेडियो कार्यक्रमको निर्धारित समय पुरा भएको छ। कार्यक्रमबाट म प्रवीण साईसँगै उत्पादन टिमलाई बिदा दिनुहोस्। नमस्कार।